आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
फूल जस्तै हो, एक दिन त वैलाउनु छ, एक दिन त वैलाउनु छ। जीवन एउटा फूल जस्तै हो, प्रभुको अगुवाईमा समर्पित गर तिम्रो जीवन प्रभुकै सेवामा। समय छैन बुझिदेऊ तिमी, आज नै सुमा अघि दिन यो संसारलाई लानु केही छैन। किन गर्छौ माया संसारलाई, हाम्रो कोही छैन। एक्लै आयो जानु छ, एक्लै आज नै अघि बढ, यीशु अघि बढ। जीवन एउटा फूल जस्तै हो, जीवन एउटा फूल जस्तै हो, जीवन एउटा हो। एक दिन त वैलाउनु छ, एक दिन त वैलाउनु छ। जीवन एउटा जस्तै हो जीवन एउटा फूल जस्तै हो
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो जय मसीह अनि नमस्कार। श्रोता मित्र, आज पनि तपाईहरू पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति तयारीको साथ आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ होला। म पनि तयारीको साथ आइपुगिसकेको छु। श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन लेवी छ अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ होम बलिको व्यवस्था, मेल बलिको व्यवस्था र पाप बलिको व्यवस्था। अध्याय छ र सात बलि वा भेटीहरूको व्यवस्थाको प्रस्तुत गर्दछ। वास्तवमा यी बलि वा भेटीका व्यवस्थाले पुजारीहरू र तिनीहरूका ती कुराहरूमा तिनीहरूको विशेष काम र तिनीहरूको भागसित सम्बन्ध राख्थ्यो। यो खण्ड पुजारीहरूलाई विशेष निर्देशनहरू र हारून र उसका छोराहरूको लागि आज्ञासहित आरम्भ हुन्छ। जबकि पुजारीहरूले वेदीमा सेवा गरेकोले गर्दा तिनीहरू होम वेदीमा बनाइने सबै प्रकारका भेटीहरूमा संलग्न हुन्थे। यी सबै हाम्रा प्रधान पुजारी येशु ख्रीष्ट सेवा गर्नुहुने स्वर्गीयमा वास्तविकताको छाया हो। हेब्रु 8:3-5 पदमा भनिएको छ, किनकि जुनसुकै प्रधान पुजारी पनि भेटी र बलिदान चढाउन नियुक्त भएको हुन्छ, यसकारण यो प्रधान पुजारीलाई पनि केही चढाउन आवश्यक पर्छ। अब उहाँ यस पृथ्वीमै हुनुहुँदो होता उहाँ पुजारी हुँदै हुनुहुन्न, किनभने व्यवस्था बमोजिम भेटी चढाउनेहरू उता छँदैछन्। तिनीहरूले स्वर्गीयमा भएका कुराहरूको नकल र छायाको सेवा गर्छन्, जस्तो कि मोसाले वासस्थान बनाउने बेलामा यसो भन्ने परमेश्वरको बाणी पाएथे कि उहाँ भन्नुहुन्छ, तपाईँ डाँडामा देखाइदिएको नमूना बमोजिम सबै थोक तैंले बनाउनु। त्यहाँ अर्को ध्यान खिच्ने विशेषता यो छ, ख्रिष्ट खाली पुजारी मात्र हुनुहुन्न तर उहाँ बलिदान पनि हुनुहुन्छ, उहाँले आफैलाई अर्पण गर्नुभयो। हेब्रु 10:5-12 पदमा भनिएको छ, यसकारण संसारमा आउनुहुँदा उहाँले भन्नुभयो, बलिदान र भेटी तपाईँले चाहनु भएन तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो, होम बलिहरू र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु। पुस्तकको मुठो भित्र मेरो विषय लेखिएको छ। माथि भनिएको छ, बलिदानहरू भेटीहरू होम बलिहरू र पाप बलिहरू तपाईँले चाह गर्नु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनुभएन जो व्यवस्था बमोजिम चढाइन्छ। अनि पछिबाट भन्नुभएको छ, हेर्नुहोस् तपाईँकै इच्छा पूरा गर्नलाई म आएको हुँ। दोस्रोलाई स्थापित गर्नलाई उहाँले पहिलोलाई खारिज गर्नुहुन्छ। त्यही इच्छाबाट त येशु ख्रीष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएका छौं। हरेक पुजारी दिनहुँको सेवा गर्दै पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमको बलिदानहरू बारम्बार चढाउँदै खड़ा हुन्छन्, तर ख्रिष्टले त पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो। आज हामीलाई यसको बारेमा धेरै जानकारी हुन आवश्यक छ। तपाई र मसँग स्वर्गीयमा प्रधान पुजारी हुनुहुन्छ र उहाँ त्यहाँ हाम्रो निम्ति व्यस्त हुनुहुन्छ। जब यो भनिन्दछ उहाँ बस्नुभयो, यसको अर्थ हो उद्धारको काम पूरा भयो। यो भनेको जस्तै हो, परमेश्वर सातौं दिनमा विश्राम लिनुभयो किनभने सृष्टिको काम पूरा भयो। यसको अर्थ यो होइन कि उहाँ थाक्नुभयो र अरू काम गर्न रोक्नुभयो। यही तरिकामा हाम्रा प्रभु यस कारणले बस्नु भएन किनभने उहाँ थाक्नुभयो र उहाँ केही गर्न चाहनुहुन्न। मित्र, उहाँ व्यस्त हुनुहुन्छ। उहाँ यस पृथ्वीमा हामीलाई बचाउन मर्नुभयो। उहाँ परमेश्वरको दाहिने हातमा हामीलाई उद्धारमा जीवितै राख्न बस्नु भएको छ। तपाईँ र म उहाँसँग सम्पर्क निरन्तर गरिराख्नु पर्छ। यो वास्तविकता हो, यो आत्मिक हो। समस्या आज यस कारणले भइरहेको छ किनभने हामी जीवित ख्रिष्टको सम्पर्कमा छैनौं। उहाँ कति पनि हाम्रो लागि वास्तविकता भइरहनु भएको छैन। रूपरेखा यस प्रकारको छ, अध्याय छ र सात पदमा भेटी वा बलिहरूको व्यवस्था देख्छौ। छ अध्याय एकदेखि सात पदमा दोष बलिको सम्बन्धमा नियमको निष्कर्ष देख्छौ, अनि पद आठदेखि तेह्रमा होम बलिको सम्बन्धमा नियम, अनि पद चौधदेखि तेइस पदमा अन्न बलिको सम्बन्धमा नियम, अनि पद चौबीसदेखि तीस पदमा पापको सम्बन्धमा नियम। सबभन्दा पहिले देख्नेछौ जानबुझमा गरिएको विशेष पापको काम वा क्रिया। फेरि यहाँ उल्लेख गरिएका सूचीका पापहरू खालि दोषहरूको लामो सूचीको उदाहरण हुन् जुन दिन सकिन्थ्यो। तिनीहरू ती पापहरू हुन् जुन दिन प्रतिदिनको कामहरूमा एकले अर्को छिमेकीको विरूद्धमा गर्दछ, एकले अर्को विरूद्धमा गर्दछ। लेवी छ अध्याय एकदेखि सात पद हेर्दै अगाडि बढ़ौं। यस प्रकार लेखिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरूद्धमा पाप र विश्वासघात गरियो भने, जस्तो कि कसैले राख्न दिएको कुरा, बन्धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्यो भने, अथवा छिमेकीबाट केही हरण गर्यो वा हराएको कुरा पाएर पनि झूट बोल्यो, अथवा झुटो क्रिया हाल्यो भने, अथवा मानिसहरूले गरिरहने यस्ता पापहरूमध्ये कुनै एउटा पाप गर्यो भने, जब त्यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्यसले चोरको वा चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक अथवा जुनसुकै कुरा जसको बारेमा त्यसले झुटा क्रिया हालेको छ, त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौं हिस्सा थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोष बलि चढ़ाउने दिनमै त्यो माल जसको हो उसैलाई त्यसले दिनुपर्छ, अनि त्यसले पुजारी कहाँ अथवा परमप्रभु कहाँ ठिक मोल बमोजिम एउटा निष्कुट भेड़ा आफ्नो दोष बलिको निम्ति ल्याओस्। यसरी पुजारीले त्यसको निम्ति परमप्रभुको सामु प्रायश्चित गर्नेछ र जुन कुराको कारणले त्यो दोषी ठहरिएको छ त्यो उसलाई क्षमा हुनेछ। श्रोता, यहाँ हामी देख्छौ कि यो परमेश्वरबाट छुट्टै प्रकाश भएको देखिन्छ। यो अगाडिको अध्यायबाट बेग्लै छ, छुट्टै छ। यसले यो देखाउँछ कि छिमेकीको विरूद्ध पाप परमेश्वरको विरूद्ध पाप हो। त्यही नै कारण येशूले भन्नुभयो मती सात अध्यायको बाह्र पदमा, यसकारण मानिसहरूले तिमीहरूलाई जे जस्तो गरून् भन्ने तिमीहरू चाहन्छौ तिमीहरूले पनि त्यस्तै गर, किनभने यही नै व्यवस्था अगम वक्ताहरूका शिक्षा हुन्। यहाँ निश्चित खास विशेष पापहरू उल्लेख गरिएको छन्, जस्तै कसैले राख्न दिएको कुरा, बन्धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झुट बोल्ने सम्बन्धमा उल्लेख छ। मित्र, फेरि म तपाईलाई यो भनौ, आफ्नो छिमेकी वा अर्को मानिसको विरूद्धमा गरिएका पापहरू परमेश्वरको विरूद्धमा गरिएका पापहरू हुन्। यहाँ हामी देख्छौ फेरि क्षतिपूर्तिको निम्ति पाँच हिस्सा थपेर पूरा फर्काइदिनु पर्थ्यो। यसपछि दोषीले दोष बलि चढ़ाउनु पर्दथ्यो। फेरि दोष बलिको रूपमा त्यसले चढ़ाउने कुरा भेडा थियो। परमेश्वर देखाइरहनु भएको छ कि उहाँ मानिसहरूको मुखदेखि वा मुख हेरेर पक्षपात गर्नुहुने छैन। दोष बलि व्यक्ति विशेष इसरायलीहरूको आत्मिक जीवनको लागि अत्यावश्यक कुरा थियो। हेतोपदेश चौधको नौ पदमा भनिएको छ, मूर्ख आफ्नो भूल सुधार्न अति अभिमानी हुन्छ, मिलाप गर्नु के हो सो इमानदार मानिसले जान्दछ। यसपछि हामी देख्छौ होम बलिको सम्बन्धमा व्यवस्था आठ र नौ पद, परमप्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई यस्तो आज्ञा दे, होम बलिका विधि यी नै हुन्, होम बलि दौरामाथि रातभरि बिहान समय वेदीमा रहोस् र वेदीको आगो त्यसमा जलिन रहोस्। वेदीमाथि आगो निरन्तर बलिरहनु पर्दथ्यो। यो चाहिँ त्यस समयको कुरा हो जब भेट हुने पाल अर्थात पवित्र वासस्थान पनि भनिन्दछ त्यो एक ठाउँमा स्थापित गरिएको हुन्थ्यो वा गरिसकिएको हुन्थ्यो र उजाड स्थानको यात्रामा हुँदैनथ्यो। होम बलिमा पूरा रात होम बलि राखिन्थ्यो र आगो निरन्तर बलिरहन्थ्यो र सबै बलि खाक हुन्थ्यो। यसले ख्रिष्टको निरन्तर समर्पणको बताउँदछ। प्रभु येशूले यो भन्न सक्नुभयो, म पितालाई खुसी तुल्याउने सधैँ काम गर्दछु। युहना 17:19 पदमा उहाँले यो प्रेम र आज्ञाकारिता आफ्नो प्रधान पुजारीय प्रार्थनामा प्रदर्शन गर्नुहुन्छ। तिमीहरू पनि सत्यतामा पवित्र हौन भनेर म आफैलाई तिमीहरूको खातिर पवित्र गर्दछु। उहाँलाई युहना 4:31-32 पदमा यो कुरा भनेको सुन्नुहोस्, यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर विन्ती गरे, रब्बी खानुहोस्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मसित खानेकुरा छ जो तिमीहरूलाई थाहा छैन। उही समयमा यसले यो तथ्यको पनि बताउँछ कि हामीले आफैलाई परमेश्वरको निम्ति जिउँदो बलिदान चढाउनु पर्छ। म थाहा गर्दछु, जब म वेदीमा जान्छु आगो तातिन्छ र म फर्की आइहाल्छु। म तपाईँको बारेमा जान्दिन, तर म धेरै मानिसहरूले यो गरेको देख्दछु। म काश यो भन्न सकेको चाहन्थे, म सधैँ त्यो कुरा गर्छु जुनले उहाँलाई खुसी तुल्याउँछ। प्रभु येशूले यो भन्न सक्नुभयो, तर म सक्दिन। आज त्यहाँ हरेक विश्वासीहरूले र विश्वासीहरूको निम्ति यो चुनौती छ, किनभने परमेश्वर उहाँका सन्तानहरूको निरन्तर आज्ञाकारितामा आनन्द मान्नुहुन्छ। यसले हामीलाई सच्चाईको लागि खास आहार दिन्छ। यो कुराको यदि हामीले याद राखौं कि यही नै मामला थियो जब समुएलले राजा साउललाई हपारे थियो। पहिलो समुएल 15:22-23 पदमा भनिएको छ, होमबली र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनु हुन्छ। आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु साँडे भेड़ाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लंघन गर्नु मन्त्रतन्त्रको पाप जस्तै हो, हटी हुनु प्रतिमा पूजा गर्नु भन्दा खराब हो। तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो, मैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको देखेको छु। आज तपाईँ र मैले हाम्रा हृदयहरू र जीवनहरू उहाँलाई समर्पण गर्न आवश्यक छ। यदि हामी उहाँका हौं भने, अर्थात हामी उद्धार पाएका जनहरू हौं भने, हामी खालि रित्तो बोक्रे मुखको स्वीकार मात्र गर्छौं भने परमेश्वरले पूर्ण रूपले इन्कार गर्नुहुन्छ। उहाँ कति पनि यस्तो विश्वास चाहनुहुन्न। हजुर, परमेश्वर हामीले के काम गरेको चाहनुहुन्छ? युहना 6:29 पदमा भनिएको छ, परमेश्वरको काम यो हो कि जसलाई उहाँले पठाउनुभयो उसलाई विश्वास गर। अनि 10:11 पदमा भनिएको छ, पुजारीले आफ्ना सुती कपड़ाका लुगा, सुती कपड़ाको भित्री वस्त्र समेत आफ्नो शरीरमा लगाउनेछ र आगोले भस्म पारेको होमबलीको खरानी चाहिँ तिनले झिकेर वेदी नेर राख्नेछ। तब तिनले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाई छाउनीदेखि बाहिर एउटा चोको ठाउँमा त्यो खरानी बोकेर लैजाउन्। अमित्र, अरू त के परमेश्वरले पुजारीले लगाउने लुगाको विवरणको निर्देशन पनि दिनुभयो। तिनले खालि राम्रो पोषक मात्र नलगाएर, जुन सबै पुजारीहरूका निम्ति आम कुरा थियो, तर उही समयमा तिनले सुतीकै सुरुवाल पनि लगाउनु पर्दथ्यो। किन? शरीर पूरा गरी ढाकिनु पर्दथ्यो। परमेश्वर सिकाइरहनु भएको छ कि उहाँ शरीरको कामलाई ग्रहण गर्न सक्नुहुन्न। गलाती 5:19-21 पदमा भनिएको छ, शरीरका कामहरू प्रत्यक्ष छन् जो यिनै हुन्, व्याविचार, अपवित्रता, लुच्याई, प्रतिमा पूजा, मन्त्रतन्त्र, दुश्मनी, झैझगडा, ईर्ष्या, क्रोध, विरोध, फूट, कुमार्ग, डाहा, मतवालीपन, भोजको मोज मजा र यस्तै अरू, जसका विषयमा मैले पहिले पनि तिमीहरूलाई जनाउ दिएको छु र अगाडिदेखि जनाउ दिएकै हुँ। ज जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकवाला हुने छैनन्। परमेश्वर शरीरका कामहरूलाई ग्रहण गर्न सक्नुहुन्न। खालि पवित्र आत्माका फलहरू उहाँलाई ग्रहण योग्य छ। परमेश्वरको आत्माले यो हाम्रा जीवनहरूमा उत्पादन गर्नै पर्छ। गलाती 5:22-23 पदमा भनिएको छ, तर आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ताका विरूद्धमा कुनै व्यवस्था छैन। पुजारीले वेदीबाट होमबली नष्ट भएको जब खरानी हटाइसक्थ्यो, तब पुजारी पोषक फुकाल्नु पर्दथ्यो र नयाँ सफा कपडा लगाउँदथ्यो। यो चाहिँ पापको भ्रष्ट दूषणको निरन्तर स्मरण दिलाउने कुरा थियो। वेदीको खरानीहरूले मुख्यतया पापको दण्डको बताउँदथ्यो, अरू त के खरानीहरू पनि दूषण भएको तथ्यको बताउँदथ्यो। तिनीहरूलाई छाउनीदेखि बाहिर एउटा सफा जग्गामा लैजानु पर्दथ्यो। ओ, यो पापको दूषणको कस्तो तस्विर छ यहाँ। 12:13 पद, वेदीको आगो जलि नै रहोस् र त्यो निम्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दौरा थपुन् र होमबली आगोमा मिलाएर त्यसमाथि मेलबलीको बोसो जलाउन्। वेदीमा आगो निरन्तर जलि नै रहोस्, त्यो कहिले निम्न नपाओस्। यो अर्को याद दिलाउने स्मरण दिलाउने पद हो कि आगो निरन्तर जलिरहन आवश्यक छ र यो फेरि पद 13 दोहोरिएको छ। हरेक बिहान नयाँ दाउरा जलाउनु पर्दथ्यो र होम बलि पूरा छाउनीको लागि चढाइन्दथ्यो। यो चाहिँ बिहानको बलिदान थियो। त्यसपछि मेल बलि होम बलिको स्थानमा चढाइन्दथ्यो। वेदीमा निरन्तर आगो जलिरहने कामले हामीलाई यो कुराको याद दिलाउँछ कि परमेश्वरको आगो निरन्तर बलिरहन्छ। त्यो व्यक्ति जसले ख्रिस्टलाई इन्कार गर्छ, यसको मतलब हो परमेश्वरको क्रोधको आगो। योहन्ना 3:36 पदमा भनिएको छ, जसले पुत्रमाथि विश्वास गर्छ त्यसमा अनन्त जीवन छ, जसले पुत्रको आज्ञा पालन गर्दैन त्यसले जीवन देख्ने छैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ। यसपछि हामी देख्छौ अन्न बलिको सम्बन्धमा व्यवस्था 14-15 पदमा यस प्रकार लेखिएको छ, अन्न बलिका विधि यिनै हुन्, हारूनका छोराहरूले परमप्रभुको सामु वेदीको अघिल्तिर त्यो ल्याउन्। पुजारीले मुठीभरि मसिनो पिठो र तेल र अन्न बलिको जम्मै धूप लिएर सम्झना स्वरूप भाग परमप्रभुको परमेश्वरको निम्ति मीठ बास्न हुनलाई वेदीमा जलाउन्। फेरि यहाँ निर्देशनहरू पुजारी कहाँ निर्दिष्ट गरिएको छ। अर्पण गर्नेवाला वा चढाउनेवाला एक आराधक हो जो परमेश्वरको अगाडि आनन्द मनाउँदै खुशी हुँदै वेदीको अगाडि उभिन्छ। पुजारीले तिनको निम्ति आवश्यक काम गरिदिन्छ। अनि 16-17 पद, बाँकी रहेको चाहिँ हारून र तिनका छोराहरूले खाउन्, तर एउटा पवित्र ठाउँमा खमीर बिना त्यो खाइओस्। भेट हुने पालको चोकमा तिनीहरूले त्यो खाउन्। त्यो खमीरसित पकाउनु हुँदैन। आगोद्वारा चढाएका मेरा बलिहरूबाट तिनीहरूका भागको रूपमा मैले त्यो तिनीहरूलाई दिएको छु। पाप बलि र दोष बलि झैं त्यो पनि अति पवित्र छ। एउटा पवित्र ठाउँमा खमीर बिना त्यो खाओस्। हजुर, यो स्पष्ट छ कि निश्चय नै पवित्र स्थान वा भेट हुने पालको बाहिरको चोकमा त्यो खाइन्दथ्यो। यो पवित्र थियो किनभने परमेश्वर त्यहाँ हुनुहुन्थ्यो। परमेश्वरको उपस्थितिले कुनै पनि स्थानलाई पवित्र पार्छ। प्रस्थान 3:5 पद अनुसार यो कुराको याद राखौं कि मोसाको जुत्ता फुकाल्न भनियो किनभने तिनले टेकेको ठाउँ पवित्र थियो। अनि पत्रुसले भन्छन् कि 2 पत्रुस 1:18 पदमा, ख्रिष्टको रूप परिवर्तनको समयमा तिनीहरू उहाँसँग पवित्र पर्वतमा थिए। 18 पदमा भनिएको छ, हारूनका सन्तानमा कुनै पनि पुरूषले त्यो खान सक्छ। परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिहरूबाट तिनीहरूका सारा पुस्ताभरि यो तिनीहरूको हिस्सा होस्। त्यसलाई छोएको सबै थोक पवित्र हुन्छ। मित्र, हाम्रा प्रभुका पवित्र मानवताको महिमाहरू र सुन्दरताहरूको आनन्दमा सबै विश्वासीहरू भाग लिन सक्छन्। मेरो मित्र, तपाईँ र म उहाँमा अत्यधिक मात्रामा आनन्द गर्न सक्छौ, हर्ष गर्न सक्छौ। 19-23 पदमा भनिएको छ, फेरि परमप्रभुले मोसालाई भन्नुभयो, हारून अभिषेक भएको दिनमा तिनले र तिनका छोराहरूले परमप्रभुमा चढाउनु पर्ने बलि यही हो, अर्थात निरन्तर अन्न बलिको निम्ति आधा पाथी मसिनो पिठो, बिहान आधा बेलुका आधा, बिहान आधा बेलुका आधा। ताउमा तेलसित त्यो बनियोस् र राम्ररी मिसाएर परमप्रभुको निम्ति मिठो बास्नाको रूपमा टुक्रा टुक्रा पारी अन्न बलि चढाउनु। तिनका छोराहरूमध्ये जो तिनको ठाउँमा पुजारी अभिषेक हुन्छ त्यसैले यो चढाओस्। यो परमप्रभुको सधैँको भाग हो र यो जम्मै जलाइयोस्। पुजारीको हरेक अन्न बलि जम्मै जलाइयोस्, यो खानु हुँदैन। पुजारीले खालि खानलाई मात्र थिएन तर उही समयमा तिनीहरूले अन्न बलिका दशांश दिनुपर्दथ्यो। पुजारी जसले दशांश पाउँदथे तिनले पनि पाएको दशांशबाट फेरि दशांश दिनुपर्दथ्यो। पुजारीले प्राप्त गर्नु मात्र होइन तर दिनु पनि पर्दथ्यो। आज सेवकले आफ्नो मण्डलीमा दिने सम्बन्धमा नमूना राख्नुपर्छ। मित्र, हामी सबैसँग दिने सम्बन्धमा भाग छ। त्यसपछि देख्छौ पाप बलिको सम्बन्धमा व्यवस्था 24-30 पद, परमप्रभुले मोसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई यसो भन, पाप बलिका विधि यिनै हुन्, जुन ठाउँमा होम बलि मारिन्छ त्यसै ठाउँमा परमप्रभुको सामुने पाप बलि मारियोस्। यो अति पवित्र हो। यो चढाउने पुजारीले यो खाउन्, चोको ठाउँमा भेट हुने पालको चोकमा यो खाइयोस्। जुन चीजले यो मासु छुन्छ त्यो पवित्र हुनेछ। त्यसको रगतबाट केही छिर्का हुने, छिर्का कुनै लुगामा पर्यो भने तिमीहरूले त्यो छिर्का परेको लुगा कहाँ कहीँ चोक ठाउँमा धुनुपर्छ। जुन माटोको भाँडामा यो उसिन्छ त्यो फुटाइनु पर्छ। यदि यो काँसाको भाँडामा उसिनेको छ भने त्यो माझेर पानीले पखालियोस्। पुजारीका घरानाको कुनै पनि पुरूषले यो खान सक्छ। यो अति पवित्र छ र जुन पाप बलि जसको रगत पवित्र स्थानमा प्रायश्चित गर्नका निम्ति भेट हुने पालभित्र ल्याइन्छ त्यो चाहिँ खानु हुँदैन, त्यो आगोमा जलाइने पर्छ। मित्र, यो निर्देशनहरू फेरि पुजारीहरूलाई दिइएको छ। पाप बलि जुनले क्रूसमा ख्रिष्टको कामको बताउँदछ त्यही स्थानमै चढाउनु पर्दथ्यो जहाँ होम बलि चढाइएको थियो। होम बलिले ख्रिष्टको व्यक्तिको बताउँछ। ख्रिष्ट पापको सन्तुष्टिपूर्ण बलि हुन पवित्र निष्कोट निष्कलंक निष्कपट र पापबाट अलग हुनुभएको जन हुनै पर्छ, अनि उहाँ त्यो हुनुहुन्थ्यो। उहाँ उद्धार गर्ने योग्य हुनुपर्छ। त्यही नै कारण उद्धारको योजनामा कन्याकुमारीबाट जन्म अति नै आवश्यक छ। प्रभु येशु पवित्र आत्माद्वारा कन्याकुमारीमा गर्भधारण गरी जन्मनुभयो। पाप बलि पवित्र थियो किनभने ख्रिष्ट पापबाट अलग हुनुभएको स्वतन्त्र हुनुहुन्थ्यो। यद्यपि उहाँलाई हाम्रो निम्ति पाप बनाइयो, मित्र, यो तपाईँ र मेरो पापको कारणले नै उहाँलाई मर्न बाध्य गर्यो। उहाँको पापले होइन, उहाँ खालि रोमीहरूले गिरफ्तार गरेकोले उहाँ मर्नु भएन। उहाँले यो कुनै परीक्षणमा बर्खास्त गर्न सक्नुहुन्थ्यो। उहाँले पत्रुसलाई भन्नुभयो, यदि उहाँले चाहनु भए स्वर्गीय दूतको पल्टन बोलाउन सक्नुहुन्थ्यो उहाँको बचाउको लागि। मित्र, उहाँ हाम्रो निम्ति पाप बनाइनुभयो र हाम्रो स्थानमा उहाँ मर्नुभयो, अनि त्यही उद्देश्यले उहाँ 2000 वर्ष पहिले यस संसारमा आउनु भएको थियो। तपाईँ र मलाई उद्धार दिन, मुक्ति दिन, अनि आज पनि यो मुक्ति र उद्धार खालि उहाँमा मात्र छ र सबैको लागि उपलब्ध छ। प्रभु हामीलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।